नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग हामी यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकार अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको 1% रकम छुट्याउन सहमत भएको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकार बीच हिजो यस विषयमा सहमति भएको हो। नवप्रवर्तन आविष्कार भन्ने बित्तिकै प्रविधिमा आधारित भएर गरिने इनोभेशनका कामहरूलाई बढ़ी बुझ्ने गरिन्छ। अर्कोतर्फ सरकारी तथ्याङ्कहरू भरपर्दो र सुरक्षित बन्न नसकेका उदाहरणहरू पछिल्लो समय देखिएका छन्। हालै मात्र लोकसेवा आयोगको डाटामा प्राविधिक समस्या उत्पन्न भएको छ। एकातिर हामी प्रविधिमा आधारित भएर सेवा प्रवाहको नीति लिइरहेका छौं, अर्कोतर्फ यस्ता सेवाहरू सुरक्षित नहुने प्रविधिले के हाम्रा पुरानै प्रविधि भनौं तौर तरिका यो ठीक हो कि भन्ने मानसिकता पनि अहिले विकास भएको छ। प्रविधिले सहजतासँगै चुनौती पनि थपिरहेका बेला सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि नाराका साथ आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। आज हामी मूलत यिनै विषयमा संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता समेत रहनुभएका रेखा शर्मासँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ मन्त्रीज्यू कार्यक्रममा यहाँलाई।
धन्यवाद
हजुर। अब शुरूमा अब आजको सूचना राष्ट्रिय सूचना प्रविधि सुशासन र समृद्धिको नारासहित सूचना प्रविधि दिवस आज मनाइँदैछ। अब यहाँ सम्बन्धित मन्त्रालयको नेतृत्व लिइरहनु भएको हिसाबमा नेपालमा यो सूचना प्रविधिको विकासलाई चाहिँ मन्त्रालयले कसरी हेरेको छ, यहाँले कसरी हेर्नु भएको छ?
तपाईँले भन्नुभयो, राम्रो कुरा हो। यसमा अहिले हामीले आज एउटा छैटौं दिवसका रूपमा, राष्ट्रिय दिवसका रूपमा यो सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि भन्ने नाराका साथ राष्ट्रिय सूचना प्रविधि दिवस मनाउन गइरहेका छौँ। र यो सूचना प्रविधि दिवस वास्तवमै भन्ने हो भने यो सबै क्षेत्रमा एउटा सूचना प्रविधिको विकास गर्नको लागि र यसको सही सदुपयोग सहित देशको सुशासन सहितका राजस्व अभिवृद्धि लगायतका सबै कार्यक्रमहरूलाई अगाडि बढाउनको निमित्त यो महत्वपूर्ण हुनेछ भन्ने मलाई लागेको छ। त्यस कारणले गर्दाखेरिमा सर्वप्रथम त म तपाईँहरूका बीचबाट आजको यो दिवसका अवसरमा सबैलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु। र यो पछिल्लो समयमा बढ्दै गरेको सूचना प्रविधिको प्रयोग, यसको पहुँच लगायतका विषयमा जति पनि समस्या र चुनौतीहरू छन् ती समस्या र चुनौतीहरूलाई समाधान गर्दै सूचना प्रविधिको सही सदुपयोग गरेर अगाडि बढ्ने काममा हामी सबैलाई सफलता प्राप्त होस् म यो भन्न चाहन्छु।
हजुर, अब नेपालको अवस्था हेर्ने हो भने पछिल्लो एक दशक चाहिँ नेपालले संचार तथा सूचना क्षेत्रमा गरेको प्रगति चाहिँ अन्य क्षेत्रमा भन्दा धेरै छ। अब अहिले भनौं न प्रविधि नअगाल्ने व्यक्तिहरू कमै मात्र होलान्, व्यक्तिहरूको हात हातमा मोबाइल डिभाइस छ, इन्टरनेट चलाउन उनीहरू सक्षम छन्। अब यो सन्दर्भ त छँदैछ, सँगै अब यसले एउटा चुनौती पनि थपिदिएको छ, त्यो चुनौतीको पनि हामी एकछिनमा कुरा गरौंला। सँगै अब यो प्रविधि राज्यका हरेक सेवा प्रवाहमा प्रविधि मैत्री बनाइरहँदा, प्रविधि मैत्री भइरहँदा चाहिँ यो अलिकति प्रभावकारी रूपमा हुन सकेन, यसले झन जोखिम निम्ति आयो। यसको कारण चाहिँ हामीसँग जनशक्ति नभएका हुन् कि, जनशक्तिलाई उचित हामीले तालिम आदि इत्यादि प्रदान गर्न सकेनौं कि, के लाग्छ यहाँलाई? जसरी प्रविधिको विकास त भयो तर यसको उपभोगमा चाहिँ अलि चुनौती थपेका छन् यो पछिल्लो घटनाक्रम हेर्दा।
यसमा दुई तिनवटा कुरा छन् जस्तो लाग्छ मलाई। अब तपाईँले भन्नुभयो जस्तो यो पछिल्लो दशक साँच्चैकै सूचना प्रविधिको क्षेत्रमा हामी धेरै नै माथि विकास गरेका छौँ होइन। कुनै बेला के अरे घर घरमा इन्टरनेट, हात हातमा मोबाइल भन्दाखेरिमा एउटा यो असम्भव जस्तो लाग्ने कुरा आज त्यहाँभन्दा अगाडि हामी बढिसकेका छौँ र हामीले धेरै नै विकास गरेका छौँ यसमा। र जहाँसम्म यसमा सदुपयोग र दुरुपयोगको कुराहरू छ, यो त अब यो सबै हाम्रा ऐन कानुन सबैले नियमन गर्ने कुरा पनि हो र दक्ष जनशक्तिको विकास र यसको सम्वर्धनको कुरा पनि हो। र हाम्रोमा अलिकति अहिले पनि देखा परेको के हो भन्नुहुन्छ भने सूचना प्रविधिको पहुँच त धेरैको पुगेको छ तर अहिले पनि के समस्या छ भने कैयन यो डिजिटल डिभाइड त अहिले पनि छ होइन। कैयन ठाउँमा सूचना प्रविधिको त्यो पहुँच पुग्न सकेको छैन भने पहुँच पुगेका ठाउँमा पनि प्रयोग गर्ने र नगर्नेहरू पनि फेरि गर्न नसक्नेहरूको पनि त्यो स्थिति अवस्था छ होइन। तर त्यो अलिक कम छ भन्ने कुरा साँचो कुरा हो। यी सबै कुराले हेर्दाखेरिमा के देखिन्छ भन्नुहुन्छ भने हाम्रो देशमा हामी सूचना र प्रविधि जहाँ संसारमा निर्माण भएका सूचना र प्रविधिको सबै प्रयोग गर्ने, तर त्यसमा फेरि त्यसबाट आउने समस्या, त्यसबाट पैदा हुने एउटा दुरुपयोगबाट हुने त्यो स्थिति जे अवस्था बन्छ, नकारात्मक अवस्था, त्यसका विषयमा फेरि हामी त्यति धेरै ध्यान नदिइराखेको जस्तो पनि लाग्छ। त्यस कारणले गर्दाखेरिमा अहिले हाम्रो मूलत मैले देखेको संचार मन्त्रालय सम्हाल्दै गर्दाखेरिमा मैले देखेको मूल समस्या भनेको के हो भन्नुहुन्छ भने हाम्रा यससँग सम्बन्धित ऐन कानुनहरू धेरै पुराना छन्। पछिल्लो दशकमा सूचना र प्रविधिले यति धेरै फर्क हानेको छ अनि यो दिनदिनै बदलिने दिनदिनै विकास हुने क्षेत्र हो, तर फेरि यसमा आउँदाखेरि के देखिन्छ भन्नुहुन्छ भने हामीले धेरै पुराना कानुनहरू 53 सालका कानुनहरू सूचना दूरसञ्चार क्षेत्रमा, सूचना प्रविधि क्षेत्रमा पनि धेरै पुराना कानुनहरू, यो साइबर सुरक्षाको विषयमा हाम्रो अहिलेसम्म कानुनै छैन भन्दाखेरि हामी अत्यन्त धेरै कानुनी अभावमा र कानुनी लक्षणमा छौँ। त्यो हामीले पहिलेदेखि हामीले बनाउनु पर्नेछ। र अर्को कुरा यहाँले भन्नुभएको कुरा जस्तै हामीसँग एउटा त सरकारी सेवामा हेर्ने हो भने दक्ष जनशक्तिको धेरै नै ठुलो अभाव छ, होइन, बाहिर आउटसोर्सिङका रूपमा गरिरहेका छन् मान्छेहरू, होइन, बाहिरका विदेशी काम पनि नेपालीहरूले गरिरहेका छन्, त्यो देखेका छौँ। र एउटा दक्ष जनशक्ति सरकारी सेवामा अभाव हुनु, अर्को दक्ष जनशक्ति र सरकारी सेवामा आकर्षण गर्ने खालका कार्यक्रमहरूलाई विकास गर्न नसक्नु, त्यस पछाडि आउँदाखेरिमा जो दक्ष जनशक्ति छ उसलाई देशभित्रै होल्ड गर्ने जुन वातावरण परिवेश बन्न पर्ने हो त्यो परिवेश हामीले बनाउन नसकेको, यो दुई तिनवटा कारण छन् भन्ने मलाई लाग्छ। र त्यस कारण हामी मन्त्रालयका तर्फबाट पनि छिटोभन्दा छिटो यस सम्बन्धित विधेयकहरूलाई निर्माण गर्ने, अगाडि बढाउने, संसदमा पुर्याउने र त्यहाँबाट पास गरेर जाने गरेर आन्तरिक तयारी गरिरहेका छौँ भने, अर्कोतिर यस क्षेत्रमा जो दक्ष जनशक्ति निर्माण गर्ने कुरा हो, यो सूचना परिवेशसँग सम्बन्धित जनशक्तिलाई निर्माण गर्ने कुरामा कसरी हुन सक्छ, उनलाई कसरी इन्करेज गर्ने र यो क्षेत्रको विकास निर्माणमा यसमा यस क्षेत्रको उद्योग सञ्चालन गर्नेहरूलाई राज्यले कसरी संरक्षण गर्ने, कसरी प्रोत्साहन गर्ने भन्ने विषयमा पनि आउँदो नीति कार्यक्रम र बजेटमा यसलाई समावेश गर्नुपर्छ भनेर हामी लागिराखेकै छौँ। र अब यो क्षेत्रमा अहिले आवश्यक बजेट विनियोजन गर्ने, त्यस पछाडि आउँदाखेरिमा यस क्षेत्रको विकास गर्ने र यसरी नै हामीले राज्यले वार्षिक रूपमा अरबौँ रुपियाँ यस क्षेत्रसँग सम्बन्धित काममा हामीले बाहिर विदेशमा पठाउनु पर्ने अवस्था पनि छ। यो सबैलाई कसरी रोक्ने, राज्यकोलाई एउटा समृद्धिको दिशामा कसरी अगाडि बढाउने भन्ने विषयमा पनि हाम्रो एउटा छलफल कुराकानी भइरहेको छ। त्यस कारण मोटामोटी हाम्रा समस्याहरू यिनै हुन् भन्ने मलाई लाग्छ। र यी समस्याको समाधान गर्न सक्यौँ भने हामी एउटा सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि भन्ने जुन नारा छ त्यो नारालाई हामी
अब यो सूचना प्रविधिलाई हामीले सेवा प्रवाहको एउटा आधारभूत स्तम्भ आधारभूत आधार मानिरहँदा अब हाम्रो डाटाहरू चाहिँ सुरक्षित छैनन् भनेर बारम्बार टिपका टिप्पणीहरू पनि आउने गर्छन् र त्यो हिसाबमा व्यावहारिक रूपमा हेर्दा त्यो पनि देखिन्छ। अब हालै मात्र लोक सेवा आयोगका सबै डाटाहरू चाहिँ असुरक्षित भएका विषयहरू पनि छन्। अब यो सन्दर्भमा हाम्रो जुन अब यो सूचना प्रविधिलाई बेसमा हामीले मानि रहँदा हाम्रा तथ्याङ्कहरू चाहिँ सुरक्षित भएनन्, यो तथ्याङ्कहरू सुरक्षित बनाउने प्रयास चाहिँ हामीले के गरिरहेका छौं, अब हाम्रा सबै डाटाबेसहरू नेपालमा नभई विदेशमा छन् भन्ने कुराहरू पनि आइरहेका छन्। यो सन्दर्भमा चाहिँ मन्त्रालयले हाम्रा डाटाहरूलाई सुरक्षितसँग भण्डारण गर्ने वातावरण बनाउनका लागि के कस्तो अभियानहरू भनौं न के छन् यसका, यो सन्दर्भमा चाहिँ यहाँ मन्त्रालयले के गरिरहेको छ?
हो, ठिकै हो, सरकारी डाटाहरू मात्र नभएर व्यक्तिगत डाटाहरू पनि सुरक्षित हुनुपर्छ, होइन, सबैको तथ्याङ्कहरू आफ्नो ठाउँमा ठिक ठाउँमा हुनुपर्छ भन्ने लाग्छ। र यसमा हामीले के देखेका छौँ भन्नुहुन्छ भने यो चाहिँ हाम्रो जति पनि अस्ति तपाईँले एउटा प्रसङ्ग उठाइहाल्नुभयो लोक सेवाको डाटाहरू हराएको कुरा, होइन, उता गरेको कुरा, यिनी कुराहरूमा कस्तो रहेछ भन्नुहुन्छ भने लोक सेवा आयोगकै डाटाको कुराको सन्दर्भमा भन्ने हो भने सबैको हाम्रो अहिले आउँदाखेरिमा एकीकृत रूपमा यसको सुरक्षा गर्ने, यसको समृद्धि गर्ने जिम्मेवारी एक ठाउँमा छैन। यस अन्तर्गत धेरै निकायहरू, होइन, सरकारी क्षेत्रभित्रै पनि यति धेरै निकायहरू छन् कि जसको एक आपसमा एउटा समन्वय, एक आपसमा एकै क्षमतालाई केन्द्रित गर्ने कुराहरू छैन रहेछ। त्यस कारणले गर्दाखेरि अहिले हामीले पछिल्लो समयमा जुन एउटा हाम्रो अझ अलि अगाडिको कुरा हेर्ने हो भने हाम्रो जुन होल रूपमा जुन ह्याकको प्रब्लम आयो, होइन, हाम्रो डाटाहरू के हुने हुन् भन्ने जुन चिन्ता छ आयो र हाम्रो यो प्रविधि क्षेत्रमा जुन ह्याकिङ भयो, त्यो ह्याकिङ भइसके पछाडि हामीले एउटा उच्च स्तरीय क्याबिनेटबाट एउटा आयोग बनायो, त्यो आयोगले हामीलाई एउटा धेरै राम्रो सुझाव संगठनात्मक क्षेत्रमा पनि दिएको छ र अरू बाँकी क्षेत्रमा पनि कसरी हाम्रो सूचना प्रविधिलाई कसरी सेक्योर गर्ने, कसरी बचाउने र भोलिका दिनमा कसरी क्षति हुन नदिने भन्ने विषयमा पनि धेरै राम्रा कार्यान्वयनकै तहसम्मका सुझावहरू हामीलाई प्राप्त भएका छन् प्रतिवेदनका रूपमा। त्यस कारणले गर्दाखेरिमा हामीले अब भनिरहेको कुरा के हो भन्नुहुन्छ भने यस क्षेत्रसँग सम्बन्धित ओभरल्यापिङ हुने गरेर थुप्रो हाम्रो यो क्षेत्रहरू छन्, थुप्रै हाम्रा निकायहरू छन्, सरकारी संरचनाहरू छन्, तिनी सबैलाई एक ठाउँमा ल्याउन जरुरी छ। पहिलो कुरा त्यसलाई हामीले मर्जर गरेर हुन्छ, विकास गरेर हुन्छ, अगाडि बढाउनु पर्छ र अर्को डाटा सेन्टरहरूको हाम्रो जुन क्षमता छ त्यो क्षमतालाई अभिवृद्धि गर्नुपर्नेछ। त्यो अभिवृद्धि गर्ने कार्यक्रम पनि हामीले एउटा आन्तरिक रूपमा तयारी गरिरहेका छौँ। हामीसँग जुन डिएनए प्रोजेक्ट हाम्रो मन्त्रालयभित्र छ, त्यो डिएनए प्रोजेक्ट अन्तर्गत पनि यो डाटा सेन्टरहरूको एउटा स्तरोन्नति गर्ने भन्ने कुराहरू पनि त्यो अन्तर्गत छ। त्यस अन्तर्गत हामी अगाडि बढिरहेका छौँ भने अब अर्कोतिर जसरी अब जस्तो मानौ अब लोकसेवाको ऊ भन्दाखेरि अब सञ्चार मन्त्रालय मात्रमा त्यसको डाटाको सुरक्षाको जिम्मेवारी छैन, होइन त्यही छ। त्यस कारण व्यापक के अरे हाम्रो ब्याकअपका रूपमा हाम्रा यो जति पनि हुनुपर्ने यो विकास हुनुपर्ने डाटा सेन्टरहरूलाई एक ठाउँकोले बिग्रिँदा त्यो अर्को ठाउँमा सुरक्षित हुने जुन हुनुपर्छ हाम्रो हेटौँडामा छ, होइन हेटौँडामा भइराखेको पनि त्यो फुलफिल सञ्चालन भइ हुन नसकिरहेको अवस्था छ। हामी कोहलपुरतिर त्यसको विकास गर्दैछौँ, बुटवलमा त्यसको एउटा निर्णय भएको छ, त्यसै गरेर धनकुटामा त्यसको निर्णय भएको, धरानमा निर्णय भएको छ। यी सबै कुराहरू निर्णय त भएका छन् तर कामहरू अगाडि बढिरहेका छैनन्। कोहलपुरको घर करिब करिब बनिसकेको छ, यहाँ एउटा हामीले विभिन्न ठाउँमा डिजास्टरका कारणले पनि डाटा नष्ट हुन सक्छन्, अरू कुनै प्राविधिक कारणले डाटा नष्ट हुन सक्छन्, होइन हराउन सक्छन्। त्यस कारणले गर्दा त्यसको सुरक्षित फेरि टावरमा त्यसको अर्को ठाउँमा राखिनुपर्छ भनेर यी कामहरू ब्याकअपका रूपमा सञ्चालन भइरहेका छन् र त्यसलाई अगाडि बढाउन खोज्दैछौँ र यहाँको यसलाई हामीले स्तरोन्नति गर्ने कुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ। र जहाँसम्म यो हुँदाखेरिमा एउटालाई अर्काको थाहा नहुने कुरा पनि, जस्तो हाम्रो अध्यागमनको अस्ति होइन प्लेनहरू अवरुद्ध भएको कतिपय समयमा भने हामीले एयरपोर्टको त्यो डाटाहरू देख्यौँ, त्यो डाटाहरूलाई हाम्रो एनआइडिसी अन्तर्गत राख्यौँ त राखिने, तर पनि त्यसको विषयमा सम्बन्धित जसले डाटा राखेको ल्याएर जसले हाम्रो त्यो डाटा सेन्टर त्यहाँमा ल्याएर राखेको छ उसले मात्रै हेर्न सक्ने अवस्था छ अहिलेको समय हेर्दाखेरि। हामीले अनि के देखेका छौँ भन्नुहुन्छ भने यदि हाम्रा विभिन्न निकायहरूको सरकारी सूचना को तथ्याङ्कका विषयमा हामीले यसलाई एकीकृत गर्ने होइन त्यसको त्यही ढङ्गले अलि के अरे यसलाई संवेदनशील प्रकारले सुरक्षाको जिम्मेवारी दिने र त्यो सुरक्षाका निम्ति आवश्यक जनशक्तिको फेरि विकास गर्ने र यस्ता ठाउँमा एउटा करार कर्मचारीहरूबाट मात्रै चल्दैन, यसलाई स्थायी प्रकारको पनि कर्मचारीहरू चाहिन्छ, त्यही खालको सेवा सुविधा चाहिन्छ। त्यो खालको दक्ष जनशक्तिलाई एउटा सामान्य सेवा सुविधामा दक्ष जनशक्ति आउँदैन, त्यस कारण त्यो विषयमा पनि ध्यान दिनुपर्नेछ भनेर हामीले एउटा आन्तरिक तयारी गरिरहेको अवस्था हो र यसलाई हामीले अब छिटोभन्दा छिटो यसलाई कार्यान्वयन लैजान्छ।
हजुर, अब अर्कोतर्फ सूचना प्रविधि भन्ने बित्तिकै यसमा पहुँचको विषयले पनि एउटा ठूलो अर्थ राख्छ। अब सर्वव्यापी पहुँच, समान पहुँच भन्ने सन्दर्भ छ यसको। अब सूचनाको प्रविधिमा पहुँचको हिसाबमा नेपालमा अलि उपभोक्ताले चाहिँ महँगो मूल्यमा संचार सेवा लिनुपर्ने बाध्यता पनि छ भनिन्छ। अब यो सन्दर्भमा सबैलाई एकातिर सूचना प्रविधिमा सबैको पहुँच पुर्याउनु सरकारको एउटा दायित्व पनि छ, अब सँगै अर्कोतर्फ यो यसको चाहिँ आम उपभोक्ताले तिर्नुपर्ने मूल्य चाहिँ बढी नै छ। यो सन्दर्भमा समान पहुँच सूचना प्रविधिमा पुर्याउनका लागि अब मन्त्रालयले खेलेका भूमिकाहरू कस्ता छन्, अब नीतिहरू के छ?
मैले अघि पनि भने होइन यसमा जुन छ एउटा समान पहुँच नहुनु नै डिजिटल डिभाइड हो, होइन त्यस कारणले गर्दाखेरिमा हाम्रो समान ढङ्गको पहुँचमा पुग्नको निम्ति पहिलो कुरा त हामीले देशव्यापी रूपमा सूचना प्रविधिलाई विस्तार गरेर सक्नु पर्यो। कतिपय ठाउँमा सूचना प्रविधिको पहुँच जुन ढङ्गले पुग्नु पर्ने त्यो ढङ्गले नपुगेको अवस्था पनि हो भने पुगेको ठाउँमा सबैले त्यो ढङ्गले प्रयोग गर्न नसकेको अवस्था पनि हो र त्यसको निम्ति एउटा त पहुँच विस्तार गर्ने कुरा, अर्को यसलाई सुलभ बनाउने कुरा, अर्को गुणस्तरीय बनाउने कुरा, तिनवटा कुरा हाम्रो जिम्मेवारी छन्। त्यस कारणले गर्दाखेरिमा हामी यसका निम्ति हामी प्रयत्न गरिरहेका छौँ र अहिले हामीले के बनिरहेका छौँ भन्नुहुन्छ भने जुन अलिकति महँगो भयो भन्ने कुरा छ, हामीले बाहिरबाट किनेर ल्याउँदाखेरिमा हाम्रो मरिन केबल हाम्रो छैन, होइन हामीले मरिन केबलको निम्ति कमसे कम भारतको सहयोगमा हाम्रो भूपरिवेश राष्ट्र हो, हाम्रो त्यो अधिकारको कुरा पनि हो, त्यहाँ पहल प्रयत्न गरेर हामीले एउटा समुद्र तटसम्म हामीले अप्टिकल फाइबर लान सक्ने स्थिति बन्यो र त्यसरी हामीले ब्यान्डविड्थ ल्याउन सक्यौँ भने मलाई के लाग्छ भने धेरै नै कस्तो हुन्छ हाम्रो यहाँको इन्टरनेटको कुराहरू, र बिस्तारै आउँदाखेरिमा एउटा अरू पनि प्रयोग गरेर अरू पनि तरिका अपनाएर हामीले फेरि यसलाई कसरी सुलभ बनाउन सकिन्छ भन्ने कुरामा मुख्य ध्यान दिन जरुरी छ भनेर आन्तरिक रूपमा हामी छलफल गर्ने त्यसलाई त्यस्ता कार्यक्रमहरू अगाडि बढाउने कामहरू हामीले ध्यान केन्द्रित गरेका छौँ भने, अर्को कुरा फेरि यो सबैको पहुँचमा पुर्याउने कुरा होइन सबै छिटोभन्दा छिटो देशव्यापी रूपमा यसलाई विस्तार गर्ने कुरा कैयन कुराहरू कस्तो भएको छ भन्नुहुन्छ भने, यो एउटा कुनै पनि सेवा प्रदायकले जिम्मेवारी लिने त्यो काम समयमा नहुने, त्यो काम समयमा नहुँदाखेरिमा हाम्रा नीति नियम कानुन अनुसार त्यसलाई फेरि हामीले त्यही खालले हामीले उपचार गर्न पर्ने र त्यो उपचारको हुँदाखेरिमा फेरि न्यायालयमा गएर यी कामहरू रोकिने थुप्रै यस्ता कामहरू भइरहेका छन्। दुई तिन वर्षदेखि कतिपय ठाउँमा सेवा विस्तार गर्ने कुरामा एउटा सेवा अवरुद्ध हुने काम पनि भइरहेका छन्। त्यसकारण छिटो छिटो छरित न्यायिक फैसला यसका निम्ति अलिक जरुरी छ भन्ने मैले देखेको छु एउटा, र अर्को कुरा भन्नुहुन्छ भने हाम्रा नीति नियम कानुनहरूले नै यसलाई पनि गर्नुपर्छ, र हाम्रो अर्को कुरा हाम्रो जुन नियामक निकाय छ नेपाल दूरसञ्चार प्राधिकरण उसले जसरी एउटा नियमनका कामहरू गर्नुपर्छ उसले आफ्नो नियमनका कामहरूलाई पनि प्रभावकारी बनाएर सेवा प्रदायकहरूलाई छिटो छरितो सस्तो र सुलभ ढङ्गबाट जनताको पहुँचमा पुर्याउने सूचना प्रविधिलाई जनताको पहुँचमा पुर्याउने कामहरूमा हाम्रा सबै सरकारी निकायहरू हाम्रा सबै एउटा विभिन्न एउटा शक्ति सन्तुलन अथवा हाम्रो न्यायालय कार्यपालिका यी सबै व्यवस्थापिकाले कानुन बनाउने कुरा न्यायपालिकाले छिटो छरितो न्याय कानुनको फैसला गर्ने कुरा त्यसपछि फेरि कार्यपालिकाले यस क्षेत्रलाई अलि बढी कस्तो भयो भन्नुहुन्छ भने अलि पछिल्लो समयमा आउँदाखेरिमा यो अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको छ होइन, तर योभन्दा कुनै समय यस्तो थियो जुन बेला सूचना प्रविधिलाई मनोरञ्जनको साधनको रूपमा मात्रै बुझिन्थ्यो होइन, हाम्रो कर प्रणाली त्यही खालको छ, श्रुतिजन्य पदार्थ मदिराजन्य पदार्थ र यो हाम्रो सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सामानहरूको आयातमा बराबर कर छ, र यस्तो भइसक्यो भने त यो के हो भने मनोरञ्जनको साधनमा गयो, त्यसकारण यो मनोरञ्जनको साधन होइन यो अत्यावश्यकीय साधन हो अत्यावश्यकीय माध्यम हो भनेर यसलाई स्थापित जो जसरी व्यवहारता भएको छ यसलाई हामीले कानुन त स्थापित गर्नुपर्नेछ, यसलाई हामीले राज्यको दृष्टिकोणबाट स्थापित गर्नुपर्नेछ भने सबै ढङ्गबाट छिरो छरितो सबैमा कसरी गर्न सकिन्छ भन्ने विषयमा सबै हामी लाग्यो भने यो सम्भव छ भन्ने मलाई लाग्छ, र अहिले आउँदाखेरिमा जुन एउटा पारदर्शी छिटो छरितो सेवा प्रवाह गर्ने कुरालाई पनि यसले जुन एउटा राम्रो ढङ्गले बनाइरहेको छ अगाडि बढाइरहेको छ होइन, हाम्रा जति पनि अब फेसलेस कार्यक्रमहरू गर्ने विभिन्न एउटा हाम्रो मन्त्रालय अन्तर्गत भयो हाम्रा अरू हाम्रा सरकारी कार्यालयहरूमा जसरी सूचना प्रविधिको प्रयोग भएको छ वास्तवमा भन्ने हो भने छिटो र ठिक ढङ्गले प्रयोग गर्न हामी सक्यौँ भने हाम्रो सेवा प्रवाहमा जे जति समस्याहरू देखिएका छन् त्यो समस्याहरू पनि समाधान हुन सक्छन्। त्यसकारण कानुन बनाउने कुरादेखि लिएर हामीले गुणस्तर वृद्धि गर्ने कुरादेखि लिएर हाम्रो सेवा प्रदायकहरूको बिचमा गुणस्तर वृद्धि र फेरि सबैको पहुँच पुर्याउन सस्तो र सुलभ सेवा प्रवाह गर्ने कुरामा एउटा सकारात्मक प्रतिस्पर्धा पनि हामीले गराउन जरुरी छ भन्ने मैले देखेको छु। त्यसकारण ती सबै कुराहरूलाई समुचित रूपमा सदुपयोग गर्न सक्यौँ, प्रयोग गर्न सक्यौँ र त्यसलाई कार्यान्वयन गर्न सक्यौँ भने तपाईँले भन्नुभयो जस्तो यो डिजिटल डिभाइड अथवा यसको बिचमा भएको विभेद र फेरि यसको गुणस्तरको विषयमा र यसको यसलाई सजिलै हामी सबैले प्रयोग गर्न सक्ने सन्दर्भमा हामी पुर्याउन सक्छौँ भन्ने लाग्छ।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको सम्वादमा हामी संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग कुराकानी गरिरहेका छौं। मन्त्रीजी, अब प्रविधिको विकाससँगै संचार माध्यमहरूले पनि फड्को मारिरहेका छन्, अब पहिले जस्तो अहिले रहेन, अब ठूलो लगानीमा संचार संस्था खोल्ने संचार माध्यम खोल्ने र चलाउने यो परिपाटी पनि विस्तारै अन्त्य हुँदैछ, अब प्रविधिको विकासले एकजना व्यक्तिले पनि एउटा भनौं न सूचना आदान प्रदानमा ठूलो भूमिका खेल्ने अवस्था आइसकेको छ, जसले गर्दा चाहिँ भ्रमपूर्ण समाचारहरू पनि व्यापक यो समाचारले पनि व्यापकता पाउने समय अहिले रहेको छ। यो सन्दर्भमा अब नियमनको पाटो चुनौतीपूर्ण बनिरहेको छ, अब संचार माध्यम र नियमनको पाटोलाई जोडेर हेर्दा कसरी हेर्न सकिन्छ, यसले चाहिँ समाजमा अझै विकृति ल्याउनेको हो कि भनेर एउटा कोणबाट टिप्पणी गर्न थालिएको छ भने अर्कोतर्फ संचार अझै सहज हुँदैछ भनेर अर्को कोणबाट पनि हेरिएको छ, यसलाई चाहिँ कसरी हेर्न सकिन्छ, मन्त्रालयले यो पछिल्लो सूचना प्रविधिको विकास र मीडियाको पाटोलाई चाहिँ कसरी हेरिरहेको छ?
हाम्रो यो कुरा अघि पनि छलफल भयो, थोरै इङ्गित मैले अघि पनि गरेँ. जस्तो सबैभन्दा के हो भन्नुहुन्छ भने, हो कुनै समयमा हामीले मिडिया भन्दाखेरि खास गरेर प्रिन्टेड मिडियामा जस्तै बुझ्थ्यौँ होइन, पत्रिकामा लेखेका कुराहरू मात्रै हुन्थ्यो भने पछिल्लो समय टेलिभिजनहरूको विकास भयो, सूचना प्रविधि सँगसँगै आज रेडियोहरूको विकास भए, रेडियोहरू पनि चलेकै छन् भन्दा सूचना प्रविधि क्षेत्रबाट. अब अहिले रेडियो हामीले श्रोताहरूले सुन्ने मात्र नभएर अनलाइनमा पनि विकास गरिसकेका छौँ, त्यहाँ पनि हाम्रो सूचना प्रविधिको प्रयोग भएको छ, टेलिभिजन अनलाइनमा विकास भएको छ. त्यसै गरेर हेर्दाखेरिमा हाम्रो त्यो मात्रै नभएर अहिले अनलाइन मिडियाहरूको सामाजिक क्षेत्रमा धेरै नै एउटा रूपान्तरणका रूपमा अगाडि बढिरहेको छ. त्यस कारणले गर्दाखेरि सामाजिक सञ्जाल, अनलाइन मिडिया जति पनि कुराहरू छन्, मैले अघि पनि भने, यसमा हामीले यसलाई नियमन गर्ने, यसलाई अगाडि बढाउने, यसलाई प्रोत्साहन गर्ने गरेर हाम्रो अहिले पनि हाम्रो कानुन बनेको छैन. त्यस कारण गर्दाखेरिमा हामी हाम्रो क्षेत्रमा विकास हुने चिज अगाडि अगाडि, कानुन पछाडि पछाडिको जुन अवस्था रह्यो त्यसले पनि धेरै समस्याहरू निम्ताएको छ. त्यस कारण हुने यसबाट हुन सक्ने दुरुपयोग, यसबाट हुन सक्ने एउटा क्षति, यो सबैलाई हामीले नियमन गर्नको निम्ति, यसलाई कानुनी दायरामा ल्याउने, यसलाई राजस्वको दायरामा ल्याउने सबै काम गर्नको निम्ति पनि हामी एउटा अहिले पनि साइबर सुरक्षा नीति मन्त्रालयमा करिब अन्तिम तयारीमा छौँ. यसलाई हामी क्याबिनेट लैजाने अवस्थामा छौँ र बाहिर सल्लाह सुझावको निम्ति हामीले हाम्रो वेबसाइटमै राखेका छौँ. त्यसै त्यसपछि हामी साइबर सुरक्षा केन्द्र निर्माण गर्ने भनेर त्यो नीति पास भइसकेपछि र हामीले यो ऐन बनाइसकेपछि हामी साइबर सुरक्षा केन्द्र बनाएर पनि अगाडि बढ्ने र यसमा सबै ढङ्गले यसमा नियमन गर्ने, यसलाई अगाडि बढाउने, प्रोत्साहित गर्ने सबै खालका कुराहरूलाई अगाडि ल्याउनुपर्छ भन्ने मलाई लाग्दछ. र तपाईँले भन्नुभएको कुरा साँचो कुरा हो, यसको दुरुपयोगबाट दिनदिनै मान्छेहरू, कतिपय मान्छेहरू यसबाट पीडित हुने होइन, कैयौँ त सुसाइडको अवस्थासम्म पुग्ने अहिलेका किशोर किशोरीहरू यो सूचना प्रविधिको यो क्षेत्रलाई प्रयोग नगरेर पनि नहुने, गर्दाखेरिमा फेरि कतै फेरि एउटा दुरुपयोगमा पर्ने त्यो डर पनि छ. त्यस कारणले गर्दाखेरिमा दुरुपयोग के गर्न हुन्छ, के गर्न हुन्न भन्ने कुराको सामाजिक अवेरनेसको कुराहरू भयो. त्यस पछाडि आउँदाखेरि हाम्रा कानुनी व्यवस्थाका कुरा, त्यो कानुनी व्यवस्थालाई हामीले आम जनसमक्ष पुर्याउने कुरा, त्यसलाई विस्तार गर्ने कुरा सूचना प्रविधिकै माध्यमबाट गरेर गयौँ भने मलाई लाग्छ हामीले सूचना र प्रविधिको क्षेत्रको सदुपयोग गर्न सक्छौँ. सदुपयोगबाट हामीले ठुल्ठुला परिवर्तन पनि ल्याउन सक्छौँ, हाम्रो देशमा राजस्व अभिवृद्धि पनि गर्न सक्छौँ होइन. हामीसँग अहिले डिजिटल नेपाल फ्रेमवर्क भन्ने एउटा महत्त्वपूर्ण कार्यक्रम छ, त्यो कार्यक्रमको जुन एउटा बहुआयामिक रूपमा यसलाई प्रयोग गर्ने भन्ने कुरा छ. यो सबै गएर जाँदाखेरिमा मैले देखेको कुरा के हो भन्नुहुन्छ भने, छिटोभन्दा छिटो हामीलाई यसलाई नियमन गर्ने ऐन कानुन चाहिएको छ, छिटोभन्दा छिटो फेरि त्यो ऐन कानुनका कुराहरू हामीले आम जनसमक्ष प्रचार प्रसार र त्यहाँसम्म पुर्याउने कुरामा फेरि विशेष ध्यान दिनुपर्नेछ. यसो गर्न सक्यो भने हामी क्षेत्रको दुरुपयोग रोक्छौँ. दुरुपयोग होला कि डरबाट सूचना प्रविधिको प्रयोग नगर्ने हो भने फेरि हामी यो संसार जो सूचना प्रविधिको प्रयोगबाट एउटा सानो मुलुकको एउटा सानो हत्केलामा अटाउने भइसक्यो होइन, यसमा हामी फेरि अब यो हामीले पनि प्रयोग गरेर जानुपर्छ, हामीले पनि अगाडि बढाउनु पर्छ. र पछिल्लो अवधिमा जुन देशले समृद्धि हासिल गरेका छन् ती देशहरूले सूचना प्रविधि क्षेत्रलाई महत्त्वका साथ अगाडि बढाइरहेका छन्, त्यस कारण हामीलाई के आवश्यक हो, के आवश्यक होइन, कसरी हामी अगाडि बढ्न सक्छौँ र सूचना प्रविधिलाई मनोरञ्जनको रूपमा भन्दा पनि यसलाई अत्यावश्यकै ढङ्गबाट राज्यका लागि प्रयोग, व्यक्तिका लागि प्रयोग कसरी बढाउन सक्छौँ, यसमा धेरै कुरा भर पर्छ भन्ने लाग्छ. मैले अघि पनि भने, नियम कानुन नियमनको पाटोमा हामीले विशेष ध्यान दिने हो भने सामाजिक सञ्जाल, अनलाइन मिडियाहरूमा जे अहिले समस्याहरू रहेका छन् ती समस्याहरूको समाधान हुनेछ.
हवस् मन्त्रीज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो. यो महत्वपूर्ण समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यसका लागि रेडियो नेपालका तर्फबाट यहाँलाई धेरै धन्यवाद.
धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि. र म फेरि पनि दोहोऱ्याएर भन्छु, अब आजको सूचना प्रविधि दिवसको रूपमा हामी जुन कार्यक्रम गर्दै पनि छौँ होइन, एउटा हाम्रो आज आइसिटी डे पनि हो, मन्त्रालयकै तर्फबाट समारोह मूल समारोह समिति बनाएर आज हामी एउटा कार्यक्रम पनि गर्दैछौँ. यस सन्दर्भमा पनि म सबै तपाईँहरूलाई आमन्त्रण पनि गर्न चाहन्छु र सँगसँगै म फेरि पनि के भन्न चाहन्छु भने, यो सूचना प्रविधि दिवसको अवसरमा सबैलाई बधाई शुभकामना पनि भन्न चाहन्छु र यसको प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि ल्याउने कार्यमा ठोस योगदान गर्न सकौँ, यसका निम्ति.
हजुर, आजको अन्तर्संवादमा हामीले कुराकानी गर्यौं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग. विशेष गरी आज राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ, यसैको सेरोफेरमा रहेर हामीले उहाँसँग कुराकानी गर्यौं. यससँगै आजको अन्तर्संवाद यति नै. प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद. म प्रवीण पोखरेल बिदा हुन्छु. नमस्कार.